أعوذ بالله من الشيطان اللين الرجيم بسم الله الرحمن الرحيم اللهم صل على محمد وآل محمد وأجل فرجهم السلام عليكم جميعا ورحمة الله وبركاته سب سے پہلے تو آپ لوگوں کو خوش آمدید کے نئے سلسلہ گفتگو میں آپ لوگ شریک ہوئے اور جس کا ٹاپک ہے کامیاب فیملی ایک سکسیزفل فیملی اس میں کوشش یہ ہوگی کہ ہم ان باتوں کو یہاں ڈسکس کریں کہ فیملی کو کیسے کامیابی کی طرف لے کے جایا جاتا ہے وہ کون سے فیکٹرز ہوتے ہیں جو آپ کو کامیابی سے لے جانے میں روک دیتے ہیں وہ کون سے فیکٹرز ہوتے ہیں جو آپ کی زندگی میں محبت کو کریٹ کرتے ہیں وہ کون سے فیکٹرز ہوتے ہیں جو آپ کی زندگی میں محبت کو کم رنگ کر دیتے ہیں اور وہ کون سے ایریاز ہیں جن پہ ہمیں فوکس کرنا چاہیے اپنی زندگی کے حوالے سے قرآن کی آیت سے شروع کرتے ہیں اور پھر اس کو تھوڑا سا ڈیٹیل میں ڈسکس کرتے ہیں پھر ہم آگے بڑھیں گے یہ آیت سورہ روم کی 21ویں آیت ہے جس کو آپ لوگوں نے بارہا سنا ہوگا اور اس کو سینٹر پوائنٹ بنایا ہے بیس بنایا ہے آگے کے گفتگو کو بڑھانے کے لیے بسم اللہ الرحمن الرحیم وَمِنْ آیَاتِهِ أَنْ خَلَقَ لَكُم مِّنْ أَنفُسِكُمْ أَزْوَاجًا لِّتَسْكُنُوا إِلَيْهَا وَجَعَلَ بَيْنَكُم مَّوَدَّةً وَرَحْمَةً إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِّقَوْمٍ يَتَفَكَّرُونَ اس آیت میں خداوند کریم نے کوئی میسج دیا ہے تمام لوگوں کو تمام قوم کے لوگوں کو کہ خدا کی نشانیوں میں سے جو نشانی ہے وہ یہ کہ ہم نے تمہارے ہی جنس سے تمہارے لیے شریک حیات کو بنایا ہے کس نے بنایا ہے تاکہ تم سکون حاصل کرو لِتَسْكُنُوا إِلَيْهَا وَجَعَلَ بَيْنَكُمْ اور کیا قرار دے دیا ہے مَوَدَّتًا شدید محبت دونوں کے اندر شدید محبت وَالرَّحْمَةُ اور رحمت جو کہ کیا ہے ایک نشانی ہے قوم کے لیے اِنَّا فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَتَفَكَّرُونَ مثلا یہ ایک تفکر کا مرحلہ ہے غور و فکر کا مرحلہ ہے وہ کیسے ہے کیا ہوگا اس کو ہم آہستہ آہستہ یہاں بیان کریں گے لیکن یہ آیت فوکس کس بات پہ کر رہی ہے کہ آپ جو شادی شدہ زندگی گزار رہی ہیں یہ شادی شدہ زندگی گزارنا شادی کرنا یہ تمام کا تمام مرحلہ جو ہے یہ آپ کو کمپلیٹ کرتا ہے اسلام کی نگاہ میں خداوند عالم نے جو بھی چیز کریٹ کی ہے جو بھی چیز بنائی ہے وہ ہر پرفیکٹ ہے چاہے وہ یہ سسٹم ہو چاہے وہ انسان ہو چاہے کوئی بھی ہو اب انسان کو خداوند عالم کہہ رہا کہ ہم نے تمہارے ہی جن سے تمہارے جوڑے بنائے یعنی تم پہلے سنگل یونٹ تھے اور تم کمپاؤنڈ ہو گئے ہو یعنی تم دو ٹکڑوں میں بن گئے ہو اب جب تم ملو گے تو پھر ایک ہو جاؤ گے یہ ایک ہونا یہ یونٹی آپ کو کمپلیٹ کرے گی مثال کے طور پہ انسان کو کیا ملے گا جو انسان شادی کرے گا اس کو زندگی میں کیا ملنا چاہیے قرآن کی نگاہ سے لِتَسْكُنُوا إِلَيْهَا اسے ایک سکون ملنا چاہیے اگر آپ کو سکون ملا یعنی کیا یعنی آپ کامل ہوئے یعنی آپ کے اندر ایک نقص تھا آپ کے اندر ایک کمی پائی جاتی تھی جو شادی کے بعد وہ کمی پوری ہوئی یعنی شادی سے پہلے آپ کو ضرورت تھی کس چیز کی ضرورت تھی کہ آپ کو کوئی کمپنی ملے آپ کو کوئی ساتھی ہو آپ کی کوئی بات سنے آپ اپنے دل کا حال اسے بیان کریں آپ شیئر کریں اپنے فیلنگ تھاٹس آئیڈیاز پرابلمس اسے شیئر کریں وہ آپ کو ملا یہ جو آپ کو ملا یعنی یہ آپ کی ضرورت تھی آپ کے اندر ایک فخر پایا جاتا تھا آپ کے اندر ایک کمی پائی جاتی تھی جو آپ کے لائف پارٹنر کے ملنے سے یہ پوری ہوئی ایک اطمینان و سکون حاصل ہوا پھر اور کیا حاصل ہوا مودتن و رحمہ مودت حاصل ہوئی یعنی میاں بیوی کے اندر ایک محبت کا بیج خدا نے ڈال دیا تھا اب یہاں سوال پیدا ہوگا کہ بہت سارے گھروں میں محبت نہیں پائی جاتی خدا کہہ رہے مودت ہے بہت سارے لوگ کہتے ہیں شادی سے پہلے تو ہم لوگ بڑی اچھی زندگی گزار رہے تھے اب شادی کے بعد جو بڑی مشکلات شروع ہو گئی ہیں میری زندگی میں تو ہم یہاں ہی کہیں گے خداوند عالم نے جو آیات بیان کیے ہیں وہ تو حق ہے وہ تو غلط ہی نہیں ہے وہ ایسا نہیں ہو سکتا کہ ایسا نہیں ہو مگر یہ کہ جو شرائط بیان کیے گئے ہیں جو کنڈیشنز جو کرائیٹیریا جو سٹینڈرڈز شادی کرنے کا اسپاؤس سلیکشن کا جو بیان کیا گیا ہے اگر ہم ان معیارات پر شادی کریں گے تو یہ सुकून की मंजिल के बाद मोहब्बत और मोहब्बत की मंजिल पैदा हो जाएगी, ये एक बात हो गई। दूसरी बात क्या है कि खुदावंद आलम ने करार दे दिया है, मोहब्बत को करार दे दिया, यानी दोनों के अंदर एक नर गोशा पैदा कर दिया है। अब ये इन मियां बीवी का काम है कि इस सीट को कि जो डाल दिया गया है उसको नर्चर करके बड़ा दरख्त बनाए, घना दरख्त बनाए जिसमें फूल भी हो, फल भी हो, साया भी हो, ये काम है। यहां तक बात वाज़े? और रहमत भी डाल दी है, यानी आपके दिल में आपके शौहर के लिए रहम होगा, उसके दिल में आपके लिए रहम होना चाहिए। मगर हम कुछ काम ऐसे करते हैं कि जिसकी वजह से नफरत हो जाती है बाज़ औक़ात, बाज़ औक़ात दिल चाहता है उसको सजा दूँ ताकि उसको पता चले मेरी कदर हो, वरना इनको मेरी कदर नहीं होती, या बहुत सारी चीज़ें ऐसी होती हैं। वो क्यों होती हैं वो बातें बताएंगे। और ये आयत ये निशानी है लिकौमी तफक्करो, कैसे ये इस तरह निशानी है कि आपको अब ये सोचना है कि खुदावंद आलम ने जितना बड़ा सोसाइटी बनाई है, एक माशरा बनाया है, इसको बनाने का जो बेस है वो एक फैमिली है। इस फैमिली को कैसा होना चाहिए कि जिसका नतीजा ये माशरा होगा, ये फिक्र का मरहला है, यानी सोसाइटी कैसे तश्कील पानी चाहिए, माशरा कैसे बनना चाहिए, उनके फंडामेंटल्स क्या होने चाहिए, वो इस घर के स्ट्रक्चर में मौजूद है। वो क्या चीज है? इतनी सारी बातें बता दी, आप जवाब दें।
मोहब्बत,
एक मोहब्बत, रहमत, मोहब्बत और रहमत की बुनियाद पर ये घर बन रहा है जिसमें मोहब्बत और रहमत पाई जाती है, यानी ये मोहब्बत से एक स्टेप आगे चला जाएगा, हो जाएगी मोहब्बत, यानी दो तरफा मोहब्बत। हो सकता है मोहब्बत एक तरफा हो, यानी आप ही अपने शौहर से खाली मोहब्बत करती हूँ, वो ना करता हो, वो मोहब्बत हो सकती है, लेकिन मोहब्बत में दोनों के दूसरे से होगी। इसलिए जो इस्लाम हमें पैगाम देना चाह रहा है एक कामयाब शादी के लिए, वो ये पैगाम देना चाह रहा है कि आपके अंदर मोहब्बत से आगे वाला स्टेज होना चाहिए, वो मोहब्बत पाई जानी चाहिए। ये बहुत इंपॉर्टेंट है कि मियां बीवी दोनों एक दूसरे से मोहब्बत करते हो, ठीक है शुरू में कम होगा, आहिस्ता आहिस्ता वो शदीद होती चली जाएगी, वो क्या क्या करेंगे तो उसे शदीद हो जाएगी। लेकिन जो चीज इंपॉर्टेंट है वो ये कि जब एक ऐसा घर कि जिसमें मियां बीवी दोनों में मोहब्बत होगी और रहमत होगी, तो उस घर में जो बच्चे परवरिश पाएंगे उनके अंदर एक डिसिप्लिन पाया जाएगा खुद ब खुद। उसका रिजल्ट क्या होगा, उन बच्चों के अंदर एक रिस्पॉन्सिबिलिटी पाई जाएगी, वो बच्चे खुद ब खुद जिम्मेदार होंगे, अपने आप को जिम्मेदार समझते होंगे, रिस्पॉन्सिबल समझते होंगे कि हमारी एक रिस्पॉन्सिबिलिटी है, हमारी एक जिम्मेदारी है, हमें एक सिस्टम को फॉलो करना है, क्योंकि वो माँ बाप में देख रहे होंगे मोहब्बत, उसके क्या क्या नतज औलाद पे पैदा होंगे वो आगे जाके बताएंगे, इसके क्या क्या नतज मियाँ बीवी में पैदा होंगे वो आगे जाके बताएंगे। लेकिन सिर्फ ये बताने का मकसद यहाँ ये कि हम इस सोसाइटी की बात करने जा रहे हैं, यानी कामयाब फैमिली का नतीजा क्या है, सोसाइटी है, एक अच्छी सोसाइटी, क्योंकि ये तो छोटी सोसाइटी है, फैमिली एक छोटी सोसाइटी है, इसमें कुछ लोग हैं मियाँ बीवी बच्चे, ये जब अच्छे और खुशहाल होंगे तो बड़े लेवल पे माशरा भी अच्छा हो जाएगा। अब जो प्रॉब्लम्स हमारे माशरे में पाई जा रही है, जो मुश्किलात हमारे माशरे में पाई जा रही है, उसकी वजह एक फैमिली प्रॉब्लम्स हो रही है, फैमिली में प्रॉब्लम है, हर घर में एक इश्यू खड़ा हुआ है। तो कैसे हो गए आजकल सबसे बड़ा इशू क्या है फैमिलीज के अंदर, कि मियाँ बीवी कह रहे हैं हमारे अंदर वो मोहब्बत ही नहीं जो होनी चाहिए थी, बच्चे हमारी बात ही नहीं सुनते, बच्चे अपनी चलाते, क्या डिवोर्स रेट बढ़ता जा रहा है, इस किस्म के मसाइल जो पैदा हो रहे हैं वो क्यों हो रहे हैं, वो चाहते रहे हल करना लेकिन कर नहीं पा रहे, कहाँ है प्रॉब्लम। तो सबसे पहले हमें इस्लाम के इस शादीशुदा जिंदगी के इस कामयाब जिंदगी के फलसफे को समझना होगा, वो ये कि हमें मोहब्बत के साथ जीना है और रहमत के साथ उसके साए में जीना है, यानी एक ऐसा घर कि जिसमें मोहब्बत मोहब्बत और रहमत पाई जाती होगी, उस घर में सब लोगों के पोटेंशियल्स बाहर आएंगे, सब लोगों की एबिलिटीज बाहर आएगी, सब लोग बेहतर तरीके से जिंदगी गुजारेंगे। क्या ऐसा है, क्या आपके घर में ऐसा माहौल है, कि हर इंसान की सलाहियत बाहर आ रही हो, वो भर कर बाहर निकल रही हो या नहीं। क्योंकि आपके अंदर मवद्दत पाई जाती होगी तो आप एक दूसरे के मददगार होंगे, ये बहुत इंपॉर्टेंट है। मियां बीवी एक दूसरे के बेहतरीन सपोर्टर होंगे। नुक्ता क्या है यहाँ पे, अगर मियां बीवी एक दूसरे से मोहब्बत करते हैं तो नतीजा क्या निकलेगा कि मियां चाहेगा कि मेरी बीवी जो करना चाहती है वो कर ले, मैं उसको मदद करूं, और बीवी भी ये सोचेगी कि जो मेरा मियां करना चाहता है, जो उसके ऑब्जेक्टिव्स ऑफ लाइफ है, वो उसको कामयाब हो जाए, इसमें मैं उसकी मददगार साबित हूं, क्योंकि दोनों में पाए जाते हैं। वरना एक तरफा हो जाएगी कि बस मेरे मियां कामयाब हो जाए अपनी जिंदगी में, मेरा तो छोड़ो जो भी हो रहा है होने दो। नहीं, जब मवद्दत होगी तो फिर दोनों एक दूसरे को सपोर्ट करेंगे, क्योंकि शादी का एक मकसद आपका क्या है,
कमाल
तक पहुंचना। शादी का मकसद है परफेक्शन तक जाना। शादी का एक मकसद परफेक्शन तक जाना, और परफेक्शन तक दोनों को जानना है, तो दोनों को एक दूसरे का हेल्प करना पड़ेगा कि वो परफेक्शन तक जाए। वाज़ेह हो रही है बात। अगर ऐसा नहीं होगा, अगर मवद्दत नहीं पाई जाएगी, रहमत नहीं पाई जाएगी, तो क्या होगा?
घर में इख्तलाफ
होगा। और क्या होगा, उसका नतीजा क्या निकलेगा? लड़ाई झगड़ा तलाक। सही है। सबसे पहली चीज ये होगी कि आपका जहन सुकून निकल जाएगा, जहन से एक मेंटल डिसऑर्डर पैदा हो जाएगा, आपके जहन में तकलीफ शुरू हो जाएगी, जहनी परेशानी रहेगी आपको, आपको नहीं पता होगा कि बस आप परेशान है, घबराहट है, परेशान है, तकलीफ में है, उलझी हुई है, लेकिन समझ में नहीं आ रहा कि असल रीजन क्या है। यानी सब कुछ सही है, मियाँ भी ठीक है, बच्चे भी ठीक है, सब कुछ सही है, लेकिन कुछ ठीक नहीं है। क्यों? क्योंकि ये नहीं मिल रही, ये गिज़ा नहीं मिल रही, आपकी रूह की जो गिज़ा है मोहब्बत, वो नहीं मिल रही। बजाय सब कुछ ठीक है, और वैसे आपसे पूछा भी जाएगा कि कोई परेशानी है, आप कहेंगे नहीं अल्हम्दुलिल्लाह मियाँ, हाँ ख्याल रखता है, घर आता है, ठीक है, सही है, एवरेज जा रहा सब कुछ, लेकिन कुछ कमी है। वो टेंशन जब शुरू होगी जिंदगी में, आपके बैक ऑफ द माइंड में प्रॉब्लम्स आनी शुरू होंगी, टेंशन शुरू होगी जिंदगी में, तो उसका एक नतीजा निकलेगा कि जब आपके जिस्म, आपके रूह को प्रॉब्लम होगी तो खुद ब खुद आपके जिस्म में भी प्रॉब्लम शुरू हो जाएगी, आपको कोई ना कोई जिस्मानी प्रॉब्लम शुरू हो जाएगी। जो लोग बहुत ज्यादा परेशान रहते हैं उनकी मेमोरी लॉस्ट होनी शुरू हो जाती है, उनको डिप्रेशन शुरू हो जाता है, या वो मायूस रहने लगते हैं, अपसेट रहने लगते हैं, बहुत सारे सिम्टम्स होते हैं। इसका नतीजा ये निकलेगा खुद ब खुद के जो बच्चे होंगे इस घर में, ये फरारी बच्चे होंगे, ये बच्चे घर से बाहर रहने की जिंदगी को पसंद करेंगे, ये घर में रहना नहीं चाहेंगे ये बच्चे, ये हर वो काम करेंगे जो गलत होता है। यानी अम्मी कहेंगे ऐसा करो, अब्बा कहेंगे ऐसा करो, उसके बदलाव करके दिखाएगा, मुजरिम बनने की कोशिश करेगा, जरायम पेशा बच्चा बनेगा। अगर जुर्म नहीं करेगा तो खिलाफ करेगा, अपने अकीदे के खिलाफ करेगा, अपने माँ बाप के खिलाफ करेगा, क्योंकि उसको वो नहीं मिला जो उसको चाहिए था। उसके बाद इसकी जब शिद्दत बढ़ेगी तो फिर डिवोर्स की बात आ जाएगी, कि डिवोर्स होना ज्यादा शुरू हो जाएंगे, क्योंकि वो असली चीज नहीं मिल रही जिसके लिए जिंदगी गुजारने आए थे। और आखिरी नतीजा क्या निकलेगा कि आपके रिश्ता, आपका जो दूसरों के साथ रिलेशनशिप है, वो खराब होना शुरू हो जाएगा। देखिए सिर्फ एक चीज नहीं है, यानी एक तरफा है अगर, या दो, ये दोनों के अंदर मोहब्बत नहीं पाई जा रही, तो कितने असरात आपकी जिंदगी में मुरतब हो रहे हैं, आ रहे हैं, कि आपको नहीं पता चलेगा कि क्यों मेरे हर एक से रिश्ता खराब हो जाता है। किसी से दोस्ती होती है, कुछ दिन बाद उससे लड़ाई झगड़ा हो जाता है, फिर खत्म। उनके घर जाती हूँ, शुरू में बड़ा अच्छा रहता है, बाद में खराब हो जाता है। सब लोग कोई ना कोई शिकायत मुझसे करते हैं, आखिर मेरे क्या प्रॉब्लम है, आप ऐसे सोचिए, आखिर मेरे किस चीज़ की कमी है, मैं कहाँ गलत हूँ, आपको समझ में नहीं आ रहा। क्यों? क्योंकि आप एक ऐसे एनवायरमेंट में जिंदगी कर रहे हैं कि जहां आपको जो चीज मिलनी चाहिए वो आपको नहीं मिल रही, अब उसके असरात जिंदगी में आपको नजर आने लगे। इसलिए आपके लिए जो पहला काम है वो ये कि आप ऑब्जर्व करें, आप सोचें कि वो जो डिवोर्स हुई है फैमिलीज उनको देखें, वो बच्चे के जो घरों में अपने माँ बाप से परेशान है, या फरार करते हैं घर से, या शिकायत करते हैं अपने माँ बाप की, वो क्या काम करते हैं, آپ ذرا سا اپنی اسٹڈی کریں, اس کو ذرا سا ریکال کریں اپنی میموری میں ڈھونڈیں, تو آپ کو ریزن نظر آئے گا کہ محبت جو دو طرفہ ہونی چاہیے وہ نہیں ہے میاں بیوی میں, جس کا اثر اس گھر کے اندر بھی ہے اور اس گھر سے باہر بھی لوگوں میں شروع ہو گئی. کیونکہ جب میاں بیوی میں محبت پائی جائے گی تو پھر بہت معاشرہ بہترین طور پہ تشکیل پائے گا اور اولاد پہ اس کا اثر ہوگا. اور اگر مودت ہوگی تو پھر پوٹینشلز باہر آئیں گے, بچوں کے بھی اور بڑوں کے بھی. یعنی اگر میاں بیوی ایک دوسرے سے محبت کریں گے اور اظہار محبت بھی کریں گے تو صلاحیتیں باہر آئیں گی, آپ کی خوبیاں باہر آئیں گی. اظہار محبت بہت ضروری ہے. اگر اظہار محبت مرد کے لیے بہت ضروری ہے کہ وہ عورت سے اظہار محبت کرے, اگر وہ مرد اظہار محبت نہیں کرے گا تو عورت بجھ جائے گی, اس کو فیوز ہو جائے گی.
نہیں, مرد تو کرتا ہے, عورت نہ کرے.
اگر عورت نہیں کرتی اظہار محبت تو اتنا زیادہ مسئلہ نہیں ہے, لیکن کہیں نہ کہیں اس کو کہنا پڑے گا. وہ مرد فوکس نہیں کرتا عورت کے اوپر کہ وہ عورت سے کہے کہ اظہار محبت, آپ کہیں مرد کو اتنی ضرورت نہیں ہوتی کہ عورت اس سے کہے کہ میں آپ سے محبت کرتی ہوں, یہ اس کے لیے دستور ہوتا ہے کہ وہ اتنے سارے کام کر رہی ہے, اگر محبت نہیں کرتی تو کرتی بھی نہیں. لیکن عورت کے لیے ضروری ہے کہ مرد اس کو ایکسپریس کرے اپنی محبت, اگر نہیں کرے گا تو اس کو پرابلم شروع ہو جائے گی, یا تو شک پہ چلی جائے گی یا ڈپریس ہو جائے گی یا سوچے گی کہ شاید میں کامیاب نہیں اپنی زندگی میں. ورنہ میرے امی مجھ سے ایک دفعہ تو کہتا, بہت سارے مرد ہوتے ہیں ان کے ماضی, کیونکہ ان کا پاس اچھا نہیں گزرا ہوتا ہے, ان کی پاس لائف کیونکہ اچھی نہیں ہوتی ہے, تو وہ اپنی زندگی میں بھی اپنی بیوی سے ایکسپریس نہیں کر سکتے محبت کو. نہیں کہ وہ محبت نہیں کرتے, محبت کرتے لیکن ایکسپریس نہیں کر پاتے, کیونکہ انہوں نے ان کا براٹ اپ ایسا ہوتا ہے, کیونکہ ان کی پرورش اس طرح ہوئی ہوتی ہے کہ وہ ایکسپریس نہیں کر پاتے اپنی فیلنگس کو. کیونکہ پرسنالٹی ٹائپس میں جب ہم جاتے ہیں اور دیکھتے ہیں, اس میں بہت سارے لوگ ہوتے ہیں جو اپنے اندر ہی رکھتے ہیں اپنے احساسات اور جذبات کو, خوشی بھی بیان نہیں کر پاتے, غم بھی بیان نہیں کر پاتے, اور اس طرح بہت ساری چیزیں اپنی بیوی سے ایکسپریس نہیں کر پاتے. اس کا نتیجہ یہ نکلتا ہے کہ بیوی سمجھتی ہے کہ وہ اظہار محبت نہیں کر رہا کیونکہ ہے ہی نہیں, جبکہ ایسا نہیں ہوتا. یہ ایک بات ہوتی ہے. دوسری بات یہ ہوتی ہے کہ اگر ہم بیوی کی طرف سے دیکھیں گے تو بعض دفعہ بعض چیزوں میں مرد کو ضرورت ہے کہ عورت ایکسپریس کرے محبت کو, خاص طور سے جب وہ بیڈ روم میں ہے تو ضروری ہے کہ وہ ایکسپریس کرے محبت کو. اگر وہ ایکسپریس نہیں کرے گی محبت کو تو میاں انٹرٹین نہیں ہوگا, اس کو اچھا نہیں لگے گا اور پھر فاصلہ کریٹ ہو جائے گا. لیکن اگر عام گفتگو اور عام چیزوں میں اس کا تعلق ہے تو اس کو اتنی ضرورت نہیں ہے. لیکن ہاں, جہاں پہ بیڈ شیئر کرنے کی بات ہوگی وہاں پہ اس کو اچھے پارٹنر کی ضرورت ہے, جہاں اس کی زندگی میں لذت محسوس ہو اس کو. یہ کوئی سوال
has a question?
Yeah.
Can I ask in English?
Yeah, yeah, sure.
You know how you said that you'll lose your peace, your kids will rebel, and then your social relations will suffer? All of those things happen like in that order, or little things happen everywhere at the same time?
Yeah, it depends. There are other symptoms also. You have to focus on different areas of life. One of the areas is lacking the love and affection. There might be other things also, depend on the parenting style. You may have a different parenting style because of which the child is rebellious or child is ignorant. It depends. Maybe your parenting style is not right, or your relationship with your husband is not right, because of which the reaction is coming in such a way. Or there might be a peer pressure. It all depends. یہاں پہ اب کیا کر رہے ہیں ہمیں, یہاں پہ ہمیں یہ کر رہے ہیں کہ اب ہمیں کچھ چیزوں کو دیکھنا ہے کہ وہ کیا ہے, وہ کیا باتیں ہیں جن کی وجہ سے ہم کامیاب فیملی بنائیں گے. اس لیے شادی بہت امپورٹنٹ ہے کہ وہ شادی کو کامیاب بنانے سے پہلے کس چیز پہ کام کرنا ضروری ہے, معیار پہ. گڈ. اور جو شادی شدہ ہے ان کو تو سب پتہ ہے معیار اسٹینڈرڈس. جی بتائیں, شادی سے پہلے کیا کرنا ضروری ہے؟ ٹھیک ہے, لائف پارٹنر کو چننا ضروری ہے, سلیکشن ہو گئی. ایک تو سلیکشن ہو گئی, دوسری جو بہت ضروری ہے وہ تیاری ہے. वो है तैयारी। देखिए, आपको कंपटीशन के एग्जाम में बैठना है, आपको एक आजमून में बैठना है, और उस आजमून में, आजमून मीन्स कंपटीशन के एग्जाम, ठीक है, एप्टीट्यूड टेस्ट में बैठना है आपको। आपको उस कॉलेज या यूनिवर्सिटी में एडमिशन लेना है, आप तैयारी करती हैं पूरे साल, मेहनत करती हैं, ए प्लस लेके आती हैं ताकि आपको उसमें एडमिशन मिले, और जो आपका ऑब्जेक्टिव ऑफ लाइफ है आप उसको हासिल कर लें। क्यों इतनी मेहनत करती हैं? ताकि आप कामयाब हो जाए। जैसे शादीशुदा जिंदगी गुजारने के लिए आप कितनी तैयारी करती हैं, शादी मनाने की तो बहुत तैयारी करती है, कपड़े भी सिल रहे हैं, ज्वेलरीज भी खरीदी जा रही है, हजारों शॉपिंग हो रही है, और तैयारी हो रही है शादी में, यूं यूं करेंगे, ऐसा एंजॉय करेंगे शादी को, उसकी बहुत अरसे से तैयारी हो रही होती है, कहीं साल भर हो रही होती है, कहीं छः महीने से हो रही होती है, कहीं मुख्तलिफ तरह से होती है। शादी शुदा जिंदगी गुजारने की कितनी तैयारी हो रही है, उसके लिए आपने अपने आपको कितना ट्रेन किया, कितना डेवलप किया कि अब जो मैं शादीशुदा जिंदगी एक मर्द के साथ गुजारने जाऊंगी जो कि मेरा शौहर होगा, उसके लिए मैं कितनी रेडी हूँ, यानी प्रिपरेशन कितनी है आपकी, तैयारी आप कितनी प्रिपेयर्ड है। अगर आप अच्छी तैयारी आपकी, अच्छी प्रिपरेशन है, तो कामयाबी के चांसेस बढ़ जाएंगे, और अगर बिल्कुल भी नहीं है तो फिर बहुत कुछ हो सकता है लाइफ में, तो तैयारी करनी पड़ेगी। इसलिए सबसे इंपॉर्टेंट चीज जो है वो पहले मरहले में वो ये कामयाब शादीशुदा जिंदगी गुजारने के लिए कि आपके पास नॉलेज हो, आपके पास इल्म हो, आगाही हो कि कैसे कामयाब जिंदगी गुजारी जाती है। उसके कुछ टिप्स आपको आगे जाके बताऊंगा कि सबसे पहली चीज जरूरी है कि हम हासिल करें कि कैसे कामयाब फैमिली गुजारी जाती है, उसके लिए इख्लास रखी गई है कि कुछ बातें यहाँ आपको बताई जाए कि कामयाब शादीशुदा जिंदगी गुजारने के लिए किन किन फैक्टर्स पर काम करना पड़ता है, किन किन एरियाज को देखना पड़ता है ताकि जिंदगी अच्छी गुजरे। फिर जब हम इल्म हासिल कर लेंगे तो फिर बात आएगी उसकी एप्लीकेशन की, उसको अप्लाई करें अपनी जिंदगी में, जान लिया है ठीक है, लेकिन उसको अप्लाई भी करना है जिंदगी में, और फिर उसके बाद जो प्रॉब्लम्स आ रही है उनके सॉल्यूशंस। यहाँ पे मैं आपको एक प्रॉब्लम दूंगा, आप लोग अपने जहन में उसका जवाब ढूंढिएगा, फिर मैं आके आपको आपसे डिस्कस करूंगा, फिर हम देखेंगे कि हमें क्या समझ में आया, क्योंकि आप लोग जिंदगी गुजार रही हैं और तैयारी कर रही हैं, तो सबसे पहला प्रॉब्लम यहाँ पे ये आ रहा है कि एक शादीशुदा कपल है और वो लड़की ये कहती है कि मेरी बात अगर नहीं मानी गई तो मैं नहीं जीऊंगी इस तरह जिस तरह मैं जी रही हूं, जो मैं कहूंगी वो होना चाहिए और उसी तरह होना चाहिए जिस तरह मैं चाह रही हूं, चाहे घर का कोई भी फर्ज उसको मेरे डिसिप्लिन और मेरे प्रिंसिपल्स को फॉलो करना है। अगर आप उससे कुछ कहें तो वो मुंह पे आपको जवाब देती है, बदतमीजी करती है आपके साथ, चिड़चिड़ी है, बदमिजाज है, गुस्से वाली है, बहुत प्राउड है, और सब उससे घबराते हैं और डरते हैं। तो एक किस किस्म की लड़की आ गई है हमारे खानदान में जिसने आगे घर का निजाम धर्म धर्म पर रखती है, ऐसी लड़की के साथ क्या सलूक होना चाहिए घर वालों का? आपके पास 3 मिनट है, आप उस पर सिर्फ सोचें, और 2 मिनट हैं आपस में डिस्कस करें। तो मैं 5 मिनट बाद फिर आ रहा हूँ और मैं आपसे फिर सवाल करूँगा इस हवाले से कि आपके पास क्या जवाब है एक ऐसी लड़की के लिए कि जिस घर में वो गई है उसका घर का निज़ाम धर्म भरम करके रख दिया है, बदतमीजी, चिड़चिड़ापन, लड़ाई झगड़ा, फसाद, सारी बुराइयों का मजमून है वो। ऐसी सूरत हाल में आप क्या करेंगे अगर आपके पास कोई आया उसने आके आपको बताया कि ये है वो लड़की, बहन मदद करो मेरी, तो आप क्या मदद करेंगे इसकी? से पहले कि मैं आपसे जवाब पूछूं, कुछ राय हल मैं पेश करता हूं, फिर आप लोग मेरी मदद कीजिएगा कि मैं इस मसले को हल कर सकूं। پہلی چیز تو یہ کہ چھوڑ دیا جائے اور جیسی ہے اس کو ساتھ بھی چھوڑ دیا جائے, چڑچڑی اور بدتمیز اور خود ہی تکلیف میں رہے گی, چلے گی مرے گی, چھوڑ دیا جائے اس کو. یہ بھی ایک رائے حل ہو سکتا ہے. یا یہ کہ نہیں ڈیورس دے دیا جائے, ختم کیا جائے. یہ کس قسم کی لڑکی لے کے آ گئے گھر میں جس نے گھر کا نظام خراب کر کے رکھ دیا اور ڈیورس ہو, اور جیسے ویسٹ میں کہتے ہیں نا اٹ ڈنٹ ورک آؤٹ, تو یا میرے ٹائپ کی نہیں ہے, ختم کر دیا, یا اس کو چھوڑ دیا جائے خود ہی ٹھیک ہو جائے گی, تو ہو جائے گی, نہیں ہوگی تو کوئی بات نہیں چھوڑ دیں, یا چیختی ہے چلاتی ہے تو اسے چلائیں دیا جائے, چیخنا چلا دیا شور مچا دیا جائے کوئی بات نہیں, یا اگر یہ غصہ کرتی ہے تو لڑکے کو اس سے زیادہ غصہ کرنا چاہیے, وہ ایک دفعہ چلاتی ہے اس کو دو دفعہ چلانا چاہیے, وہ ایک کہتی ہے اس کو چار کرنا چاہیے. آپ کے پاس کیا رائے ہے اس میں سے کون سا بہتر ہے؟ کوئی بھی نہیں. اچھا
محبت
نہیں ملی
جو اس کی اندر کی کنڈیشن ہے, اسے محبت والدہ کی محبت نہیں ملی, اور جو اپنے اپنے گھر میں محبت دے کر تو وہی اپنا وہ سسرال میں آپ کر رہی ہے. اگر اس کے اس کے حال پہ چھوڑ دیں گے تو وہ کبھی بھی نہیں سدھرے گی, سدھرنے والے کا محبت سے سمجھانے کی ضرورت ہے, اور اگر پیار سے سمجھایا جائے تو زیادہ بہتر ہے, اور وہ سمجھے ہی اگر پیار سے سمجھا جائے تو اس کو یہی چیز نہیں ملی. اور یہ کہ اگر مطلب اس چیز سے بھی وہ ٹھیک نہیں ہوئی تو اس کو یہ احساس دلایا جائے کہ اگر کوئی تمہارے ساتھ یہ کچھ کرے تو کیا لگے گا. یا جیسے آپ نے کہا نا کہ وہ ہر کسی کو جیسے وہ آرڈر دیتی کہ بھائی یہ کام کرو یہ کام نہ کرو, اگر کوئی اس کی کہنا نہ مانے تو اس کو بہت برا لگے گا, تو اس کو ہم یہ کہیں کہ بھائی اگر ہم بھی تمہیں کچھ کہہ رہے تو ہمارا کہنا نہ مانا تو ہمیں برا لگے, ہمیں بھی برا لگے گا.
صحیح, ٹھیک ہے, اچھا جواب ہے. اور اس جواب کو جو ہے ہم ایک حدیث کی روشنی میں دیکھیں گے کہ حدیث ہمیں کیا بتاتی ہے اور ہمیں اس کو کیسے حل کرنا چاہیے ایشوز کو. یہ صرف ہم ایک ڈائمینشن سے دیکھ رہے ہیں, ہم ایک زاویے سے دیکھ رہے ہیں اس مسئلے کو, ٹھیک ہے, کیونکہ ایک مسئلے کو آپ مختلف زاویوں سے دیکھ سکتے ہیں. ہو سکتا ہے کہ یہ مسئلہ اس حدیث پہ فٹ نہیں ہوتا ہو, لیکن آپ ایک جنرل حدیث لے کے آ رہے ہیں اور اس میں اس کو دیکھ رہے ہیں کہ یہ کیا کہتا ہے اس سچویشن. تو نبی اکرم صلی اللہ علیہ وآلہ وسلم سے جو حدیث ہے اس کی روشنی میں انہوں نے فرمایا ہے کہ جو رشتہ توڑے اس سے رشتہ جوڑو, یعنی جو انسان تم سے رشتہ توڑ دے, تمہارے کوئی رشتہ دار ہے وہ تم سے لڑائی کر کے چلا جائے تو تم جا کے اس سے مل لو, تم اس کو ویلکم کرو. اگر کوئی دوست ہے تمہارا وہ تم سے ناراض ہو گیا کسی بات پہ, غلط فہمی پہ بھی وہ تم سے ناراض ہو گیا تو تم جا کے اس کو منا لو, تم کہا اچھا سوری میری غلطی ہے, لیٹس بی فرینڈز. ہاں تو ایک طریقہ ہوگا, اس کا میتھڈ ہوگا, ایک دو دفعہ تین دفعہ, مگر وہ الگ ہے, وہ ڈسکشن الگ ہے, لیکن ابھی تو ہم جنرل بات کر رہے ہیں. جس نے محروم کر دیا ہو یعنی ڈپرائیو کر دیا ہو آپ کو کسی چیز سے, تو آپ اس کو دے دیں, آپ اس کو معاف کر دیں. جس نے آپ کو ستم کیا, ظلم کیا, سپریس کیا, اپریس کیا آپ کو, آپ اس کو معاف کر دیں, آپ کہیں اچھا ٹھیک ہے معاف کر دیتا ہوں تو. جس نے آپ کے ساتھ برائی کی ہو آپ اس کے ساتھ نیکی کر دیں, آپ ساتھ برائی کا جواب برائی سے نہیں دیں گے. یہ اسلام کا دیکھنے کا انداز ہے زندگی کو. جیسے ایک بیٹی ہے اپنی ماں سے بدتمیزی کرتی ہے تو ماں کو کیا چاہیے, باہر نکال دے گھر سے اس کو, اور کہے جاؤ تم گھر میں ہی نہیں آنا. نہیں, ماں سے توقع ہی نہیں ہے کہ وہ ایسا کرے گی, ماں اس کو درگزر کر دے گی, ادھر ادھر معاف کر دے گی, بھلا دے گی, کہے گی اچھا غصے میں تھی اس لیے ایسا بھول دیا, اچھا اس کو یہ نہیں ملا تھا اس لیے ایسا نہیں کرتی. یا بیٹا ہے باپ سے اکڑ گئے, اڑ گئے کہ ابا سے لڑ, ابا فیس ٹو فیس کھڑا ہو گیا, کہتے ہیں اب میری باری ہے, اب آپ بوڑھے ہو گئے میری باری, آپ نے بہت دیر پر ظلم کیا بچپن سے لے کے, تو کیا باپ کیا کرے, آگ کر دے اس کو اپنے جائیداد سے اپنے سب کچھ سے, کہہ کے نہیں تم میرے مقابلے میں آگے کھڑو گے. نہیں, وہ جوان ہونے ابھی گائیڈنس نہیں ہے اس کے پاس, میچیور نہیں ہوئے, اس لیے ایسا ایکٹ کر رہا ہے. تو اس طرح یہ جو ماں اور باپ کے دیکھنے کا انداز ہوتا ہے, یا ہم لوگ خدا کے ساتھ کیا کرتے ہیں, ہر رمضان میں لیلۃ القدر میں توبہ کرتے ہیں کہ خدایا آئندہ نہیں ہوگی یہ غلطی, سارے گناہ ہمارے معاف کر دیے جائیں, یہ وہ, پھر اگلے شروع ہو جاتے ہیں کچھ نہ کچھ گناہ کرنا, اور کتنے سارے ہو جاتے ہیں, پھر اگلے سال پھر توبہ کر لیتے ہیں, پھر دل میں پلان ہی بناتے ہیں کہ اب جائیں گے حج کر لیں گے نا تو سارے گناہ معاف ہو جائیں گے. تو ہم لوگ اتنا کچھ کرتے ہیں, تو پھر اگر کوئی انسان ہمارے ساتھ اس طرح کر رہے تو اس حدیث کی روشنی میں ہمارا طریقہ کار جو ہے وہ اس طرح کا ہونا چاہیے کہ سامنے والے کو موقع دے کہ وہ صحیح ہو جائے, نہ یہ کہ موقع دے کہ ڈسٹینس بڑھ جائے. یہ ضرور ہے کہ کسی کی عادت کو بگاڑنا نہیں ہے, یعنی کہ انسان بدتمیزی کیے چلا جا رہا اور آپ اس کو ڈھیل دیے چلے جا رہے, نہیں, آپ کے پاس کوئی میتھڈ ہونا چاہیے اس کو ٹھیک کرنے کا. لیکن ایسا نہیں ہے کہ اگر کوئی لڑکی کسی خاندان میں آ گئی ہے یا کوئی لڑکا بد مزاج اور چڑچڑا ہے تو اب آپ کہیں گے بس اسے ڈیورس لے لو, یہ ڈیورس مسئلے کا حل نہیں ہے, کیونکہ ہر انسان میں کوئی نہ کوئی پرابلم ہوتی ہے, آپ کو ایڈجسٹ کرنا پڑتا ہے, آپ کو فریکوینسی میچ کرنی پڑتی ہے, پھر گاڑی چلتی ہے, ورنہ ایسی گاڑی نہیں چل سکتی, کسی کی بھی نہیں چل سکتی, کیونکہ کوئی آدمی بھی پرفیکٹ نہیں ہے. کامیاب فیملی بنانے کے لیے خود میاں بیوی کا کامیاب ہونا ضروری ہے. اگر مجھے کامیاب ایک سکسیسفل فیملی بنانی ہے تو مجھے خود بھی تو ایک سکسیسفل آدمی ہونا چاہیے, میری پرسنالٹی ہونی چاہیے نا کامیاب پرسنالٹی, کہ میں اپنے ارادے کا پکا ہوں, میں اپنے عقیدے کا پکا ہوں, میں اپنے ڈسپلن کا پکا ہوں, میں اپنی رسپانسبلٹی کا پکا ہوں, میں ایک بااخلاق انسان ہوں. اگر میں ایسا ہوں تو پھر میں فیملی کی بات کروں گا, جب میری پرسنالٹی ہی کمزور ہے تو میں فیملی کیسے کامیاب بناؤں گا. اس لیے کامیاب فیملی بنانے کے لیے آپ کی کامیاب پرسنالٹی بھی ہونی چاہیے. تو آپ دیکھ لیں اپنے اندر آپ ابھی کتنے کامیاب ہیں, اس لیے ہمیں اپنے اوپر کام کرنا پڑے گا, ساتھ ساتھ فیملی کے بھی کام کرنا پڑے گا, تاکہ جو کمی میرے اندر ہے وہ میرا لائف پارٹنر وہ کم کر دے, اس کو پورا کر دے, اور جو اس کے اندر ہے وہ میں پورا کر دوں. وہ تو ہم نے پچھلے لیکچرز میں بتایا تھا نا کہ کہاں کہاں آپ اس کو پورا کر رہے ہوتے ہیں, کہاں کہاں وہ آپ کو پورا کر رہا ہوتا ہے. اس میں بھی کچھ ٹپس آپ کو اور بتا دیں گے, کچھ باتیں اور بتا دیں گے کہ کیسے میاں بیوی کو سپورٹ کر رہا ہوتا ہے, بیوی میاں کو سپورٹ کر رہی ہوتی ہے تو پھر لائف اچھی ہونی شروع ہو جاتی ہے. لیکن اگر صرف ایک ہی طرف سے سپورٹ ہو تو پھر ایک کوشچن مارک بن جاتا ہے کہ آخر کب تک میں ہی, کب تک وہ, کب ریئلائز کرے گا یا وہ کہتا ہے وہ کب ریئلائز کرے گی کہ میں اتنی قربانی دیتا رہا ہوں. اس لیے اس حدیث کی روشنی میں اب سولوشن ہمارے پاس کیا آ رہا ہے کہ اگر کسی گھر میں مرد یا عورت, یا پھر میں روک کے بریکٹ کے اندر یہ بات بتا رہا ہوں کہ یہ میں نے سپاؤس سلیکشن میں بتایا تھا کہ امام رضا سے حدیث ہے کہ ایسے شخص کو اپنی بیٹی مت دو جو بدمزاج اور چڑچڑا آدمی ہو, ایسے شخص کو اپنی بیٹی نہیں دو, کیونکہ وہ کیا کرے گا, وہ اس لڑکی کے اندر جو سینسیٹیوٹی پائی جاتی ہے اس کو ڈیڈ کر دے گا, جو ایک اس کے اندر ایموشنل اس کی فیلنگز ہوتی ہیں اس کو وہ ختم کر دے گا, ایک زندہ مردہ لاش ہوگی وہ لڑکی, بالکل ڈیڈ سی. جب وہ لڑکی ڈیڈ سی ہوگی تو اس کے بچے کیسے ہوں گے پھر. اس لیے ایسے آدمی سے پرہیز کرو اپنی بیٹی دینے اس کے لیے, کیونکہ عورت ایک سینسیٹیو لڑکی سینسیٹیو ہوتی ہے, اس کے ساتھ اس طرح سے بیہیویئر کوئی رکھے گا آدمی تو ختم ہو جائے گی وہ جلدی جلدی بوڑھی ہو جائے گی وقت سے پہلے. اب ان لڑکوں کا کیا ہوگا جو چڑچڑے ہیں, اب ان لڑکوں کا کیا ہوگا, ان کو اپنے اوپر کام کرنا ہوگا, اپنے آپ کو بہتر بنانا ہوگا. اگر وہ کوشش بھی نہیں کریں گے تو وہ بھگتیں گے اپنی زندگی میں آگے جا کے, کیونکہ جو انسان بدمزاج ہوگا چڑچڑا ہوگا وہ انسان اپنی لائف میں بھی ڈسٹرب ہوگا. جب ابھی تو وہ اپنی بیوی کے ساتھ رول کر لے گا, اپنی بیوی کے اوپر پاور رول کرے گا, وہ فیملی میں ایز اے ڈکٹیٹر ہوگا, لیکن اس کے سمٹمز کیا آئیں گے, اس کی بیوی 15 سال تو گزار دے گی और लेकिन जब 20 साल गुजर जाएंगे, उसके बच्चे जवान हो जाएंगे, तो वो एक फ्रंट लाइन शुरू कर देगी अपने मियाँ के और अपने बच्चों के साथ अपने मियाँ के ऊपर हमला करेगी, क्योंकि अब ये बच्चे मेरी टीम का हिस्सा बन चुके हैं और हम लोग एक पावर है, और अब अपने मियाँ को बदला देगी 20 साल बाद। अगर उसने गुजार लिया इतना अरसा उसके साथ, तो 20 साल बाद वो बदला लेना शुरू करेगी। अगर उस टाइप की होगी तो वो बदला लेगी। साजिश, याद है एक लेक्चर में साजिश की बात की थी मैंने, आपने मुझसे पूछा भी था कि ये साजिश क्यों, उसमें मैंने बताया था कि बात था सिर्फ आप करके गुजार रहे हो सारी जिंदगी, इसलिए कि 20 साल बाद जब मेरा बच्चा जवान होगा, बड़ा होगा, तो वो बच्चा खुद भी रिबेलियस होगा, वो खुद भी एग्रेसिव होगा, अपने अब्बा से बदतमीजी करेगा, अपनी बात मनवाएगा, वो कुछ भी करेगा, घर वालों की नहीं सुनेगा। फिर माँ के ऊपर भी जुर्रत आ जाएगी कि अब वो अपने शौहर को सुनाए 10 बातें कि मैं आपसे कहती थी, मैं आपको बताती थी, लेकिन आप मेरी बात नहीं सुनते। देखा क्या नतीजा निकला, बेटा बिगड़ गया, बेटी घर से भाग गई, ये हुआ वो सब आपके। फिर उसका वो हर रोज जब अपने 20 साल का बदला एक एक दिन लेगी उससे, बातों बातों में उसको टॉन्ट करती रहेगी, क्योंकि वो पावर रूल के जरिए अगर घर को चलाएगा तो नहीं चलेगा घर ऐसे। अच्छा, अगर बड़ी अजीब टर्निंग पॉइंट पे हम जा रहे हैं, तो वो ये कि अगर एक शख्स बदमिजाज है, चिड़चिड़ा है, और उसके साथ आपको जिंदगी गुजारनी है, और आपने गुजार दी जिंदगी, तो आपको क्या मिला?
एक रिवायत है कि बता औरतों के लिए भी है, मर्दों के लिए भी है, कि काफी ऊंचा मकाम मिलता है ऐसे लोगों के साथ, ऐसे लोगों को जो बदमिजाज मर्द के साथ, ऐसी औरतों को जो बदमिजाज मर्द को बर्दाश्त करती है या सही रवैया
के साथ। इस हदीस को हम अगली क्लास में बयान करेंगे, कौन से पैगंबर के सवाब उस औरत को मिलेगा या उस मर्द को मिलेगा। हदीस यहाँ पे दूसरी मैं आपको बयान करने जा रहा हूँ। यह हदीस आपको ये बताती है कि मर्द और औरत में से कोई भी अगर बदमिजाज है, चिड़चिड़ा है, बदतमीज है, जुल्म करता है, सितम करता है, तो उस शख्स की ना तो नमाज कबूल होगी, ना उसकी कोई नेकी कबूल होगी, मगर इस वक्त तक कि वो शख्स या वो बीवी या वो मियाँ अपनी बीवी को मना ले, राजी कर ले और उसका मददगार साबित हो। यानी बाद में पढ़ूंगा, वैसे मैं बताने चाह रहा हूँ कि एक मियाँ और एक बीवी, मियाँ जो है वो बहुत जुल्म करता है अपनी बीवी के ऊपर, सितम करता है, तकलीफ देता है उसको बहुत, वो हर्ट होती है अपने मियाँ से, तो इस शख्स की ना तो नमाज कबूल होगी, ना वो उसकी रोज़ा, जो आम दिन में भी अगर रोज़ा रख रहा है तब भी उसका रोज़ा कबूल नहीं होगा, और उस वक्त तक उस ये जब तक कि वो बीवी राजी ना हो जाए, इसकी कोई नेकी भी काउंट नहीं होगी, तो जिंदगी कैसी होगी उस आदमी की। तो फिर इस्लाम ये चाहता है कि कोई दिन, कोई लम्हा, कोई रात ऐसी नहीं गुजरे कि जिसमें मियाँ बीवी में इख्तलाफ हो। इस्लाम कहता है कि जब मियाँ बीवी अगर एक रात इस तरह से सोएं कि दोनों अलग अलग हैं, तो वो रात फरिश्ते आते हैं और जिसकी भी गलती होती है उस पर मलामत करते हैं पूरी रात, जब तक कि वो राजी नहीं हो जाए एक दूसरे से। यानी एक दिन भी मियाँ बीवी में इख्तलाफ नहीं रहेगा। इस्लाम की देखने का अंदाज इस तरह है कि मियाँ बीवी को इस तरह से रहना है कि दोनों खुशी खुशी सुबह उनकी खुशी के साथ हो, तो फिर ऐसे घर का माहौल भी डिफरेंट हो जाएगा। और हो सकता है एक आदमी की गलती हर वक्त हो, कोई मसला नहीं है, इस्लाम चाहे इसको आप हल करते रहे। तो हदीस की रोशनी में ये कि हर शख्स कि जिसकी बीवी उसे तकलीफ दे या उसे आजार पहुंचाए, उसकी नमाज को खुदावंद कबूल नहीं करेगा, और इस कि किसी भी अच्छे और नेक काम को कबूल नहीं किया जाएगा, मगर ये मगर चाहे वो तमाम रोजे रखे, मगर ये कि वो अपने शौहर को जाके वो औरत मनाए, उसको राजी करे और उसकी मददगार भी हो, तब उसकी इबादत भी कबूल है, उसके रोजे भी कबूल है, उसकी नेकियां भी कबूल है, वरना उसके कोई आमाल कबूल नहीं है। इसी तरह मर्द के साथ भी है कि अगर वो अपनी बीवी को तकलीफ देता है, उसको नाराज करता है, उसको परेशान करता है, उसकी बीवी अजियत में तकलीफ में, तो इस आदमी का भी कोई आमाल कबूल नहीं है, जब तक कि वो अपनी बीवी को अपने से राजी नहीं कर ले, खुश नहीं कर ले और उसको मदद ना करे, उसकी मददगार ना हो। अगर ऐसा एनवायरनमेंट हम लोग बना लें, हम लोग कामयाब हो जाएं ऐसा एनवायरनमेंट अपने घर में बनाने के लिए, तो फिर कोई परेशानी नहीं है। लेकिन हम लोग नहीं कर पाते, उसकी एक वजह ये होती है कि हम लोग को बाज़ बातें मालूम नहीं होती, बाज़ चीज़ें हमने प्रैक्टिस नहीं की हुई होती, चाहते हैं लेकिन कर नहीं पाते, और दूसरे फैक्टर्स हमारी ज़िंदगी में आते हैं जो हमारी लाइफ को ख़राब करते हैं। इंशाल्लाह आने वाले क्लास में फिर हम कुछ फैक्टर्स पे बात करेंगे। यहाँ पे सिर्फ मैं एक जुमले में अपनी आज की गुफ्तगू को कंक्लूड कर रहा हूँ, वो ये कि हम नेक्स्ट क्लास में क्या बात करने जा रहे हैं। नेक्स्ट क्लास में हम ये बात करने जा रहे हैं कि कामयाब फैमिली के बारे में जो इल्म हमें हासिल करना है, उसमें हमें तीन चीजों में देखना है कामयाबी को, जिस्मानी हवाले से, फिजिकल हवाले से, नफ्सियाती हवाले से और माशरती हवाले से। यानी फिजिकल एस्पेक्ट पे हमें हम बात करेंगे, साइकोलॉजिकल एस्पेक्ट पे बात करेंगे और सोशल एस्पेक्ट पे बात करेंगे कि कामयाब फैमिली को इन एरियाज पर काम करने की जरूरत है। फिर वो कौन कौन से फैक्टर्स हैं वो बाद में डिस्कस करेंगे। इसलिए आपका होमवर्क ये है कि आप बेउनवानी बीवी, बेउनवानी बेटी कितनी दफा ऐसा होता है, अभी आपके पास कितने दिन है? 6 दिन है। 6 दिन में से 3 दिन आपको सिर्फ ये ऑब्जर्व करना है कि आपकी अम्मी कितना अप्रिशिएट करती है आपको, आपके कामों को कितना अप्रिशिएट करती है, चाहे वो छोटा सा काम हो चाहे वो बड़ा सा काम हो। और आप 3 दिन देखेंगे कि आप कितना अप्रिशिएट करती हैं, आप कितना सराहती हैं, आप कितनी तशवीक करती हैं, कितनी हौसला अफजाई करती हैं अपनी वालदा की, अपनी बहन की, या जो भी आपके आसपास लोग मौजूद हैं उनकी। और आप नोट करें और देखें कि आप करती हैं नहीं करती हैं, ज्यादा करती हैं कम करती हैं, ये क्या